रोमी 13:11-14 चाहिँ यहाँ परमेश्वरको जागरण ध्वनि छ, एउटा विशेष आवाज छ, बिउँझ भन्ने आवाज छ, जागरण ध्वनि। रोमी 13:11-14 पढौं। अनि समय चिन, अब त निन्द्राबाट बिउँझने घडी आइपुगेको छ, किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ। रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ, यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियारहरू भिरौं। दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौं, मोज मजा र मतवालापनमा होइन, व्यभिचार र कामुकतामा होइन, न त झगडा र डाहामाने, तर प्रभु येशु ख्रीष्टलाई पहिर अनि कुकामनाहरू पूरा गर्नलाई शरीरका लागि कुनै प्रबन्ध नगर। यो खण्डलाई चाहिँ परमेश्वरको जागरण ध्वनि भनेर यहाँ शीर्षक दिएको छ। अर्थात् विश्वासीहरू चाहिँ सुतिरहेको अवस्थामा भेटिनु हुँदैन, उनीहरू त जागो, सतर्क र प्रभुको सेवा गरिरहेको अवस्थामा भेटिनुपर्छ। जब प्रभु येशु आउनुहुन्छ, हाम्रो बत्ती चम्किरहेको हुनुपर्छ, हाम्रो पटुका मानव कम्मर कसिएको हुनुपर्छ। त्यसैले यहाँ चाहिँ यो अर्थी छ, किनभने कति विश्वासीहरू चाहिँ आत्मिक निन्द्रामा छन्, उनीहरू चाहिँ निन्द्राले झुलिरहेका छन् आत्मिक रूपमा, उनीहरूको आत्मिक जीवनको कुरा गरिरहेछ। त्यसैले चाहिँ के आवश्यक पर्छ भने बिउँझ भन्ने एउटा आवाज चाहिएको छ, एउटा जागरण ध्वनि उठाउनुहुन्छ परमेश्वरले। नयाँ नियममा चाहिँ चार चारवटा ठाउँमा यो जागरण ध्वनि सुनिन्छ, निदाउने बिउँझ, धार्मिकताको निम्ति जागी उठ, जागर रहौ, यस्तो खालको वचनहरू पाइन्छ। जस्तो यहीँ पनि छ, अब त निन्द्राबाट बिउँझने घडी आइपुगेको छ। त्यसैले हामी त्यो चार खण्डहरू हेर्न चाहन्छौँ। पहिलो चाहिँ एफसी 5:14 पदमा लेखिएको छ, यसकारण उहाँ भन्नुहुन्छ, हे निदाउने बिउँझ र मुर्दाहरूका बीचबाट उठ, अनि ख्रीष्ट तिमी माथि चम्किनुहुनेछ। यहाँ भनेको छ, हे निदाउने बिउँझ, उठ भन्दैछ यहाँ, उठ्ने समय भयो, आफूलाई बिउँझाओ। विश्वासीहरू चाहिँ उनीहरूको आत्मिक निन्द्राबाट छ्याङ्गै हुन खाँचो छ, अनि त्यसपछि उठेर के गर्न खाँचो छ, उनीहरू चाहिँ चम्किनु खाँचो छ, ख्रीष्टको निम्ति उनीहरू चम्किनु खाँचो छ। किन? किनभने एफसी 5:8 भन्छ, किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुका निम्ति तिमीहरू ज्योति हौ। उठेर चम्क, ज्योतिका सन्तानहरू चाहिँ हिँड भन्दैछ। यहाँ भनेको छ, यो निदाउने बिउँझ र मुर्दाहरूका बीचबाट उठ। लाजरस मरेको थियो, लाजरस प्रभु येशूले चाहिँ कराउनु भयो, अनि ऊ त शरीरमै मरेकोलाई शरीरमै भ्युताउनु भयो। यहाँ चाहिँ आत्मिक रूपमा सुतिरहेकाहरूलाई चाहिँ बिउँझ भन्दैछ, उस्तै भाषा हो, बौरी उठाएको भाषा हो। हे निदाउने बिउँझ र के को बीचबाट उठ रे, मुर्दाहरूको बीचबाट उठ, अर्थात् आत्मिक रूपमा पुनर्जीवित हुन खाँचो परेको छ विश्वासीहरूलाई भन्दछ। यहाँ आत्मिक रूपमा चाहिँ मृत अवस्थामा हुनु भएन, आत्मिक रूपमा सुतेको अवस्थामा हुनु भएन। हामी विश्वासीहरू हामी चाहिँ त्यस्तो अवस्थामा छौँ भने चाहिँ उठाइनु परेको छ, हामी चाहिँ बिगुन्जेको जागो हुन खाँचो छ, जिउँदो हुन खाँचो छ, हामी सधैँ जीवन छ। सोच्नुहोस् न, हामी बाँच्नुको उद्देश्य के हो यो संसारमा? हिजो हामीले 2 कोरिन्थी 4 हेरेको ठाउँमा एकचोटि फेरि जाउँ त, पावलले त्यस्तो भन्छन्। दोस्रो कुरिन्थी 4:10-11 पावल यहाँ र त्यहाँ सुसमाचार प्रचार गर्दै सतावट भोग्दै किन हिँडिरहेका छन्? दोस्रो कुरिन्थी 4:10 उसले भन्छ, येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होस् भनेर प्रभु येशूको मराई सधैँभरि शरीरमा लिएर यताउता हिँड्छ। 11 किनकि येशूको जीवन पनि हाम्रो मरि जाने शरीरमा प्रकट होस् भनेर नै हामी जिउँदाहरू, बुढ्दाहरू होइन, हामी जिउँदाहरू येशूको कारणले सधैँभरि मृत्युको हातमा सुम्पिन्छ। अन्त शरीरमा हामीलाई मार्छ कि जस्तो छ प्रेरित पावलले भन्छ, तर यो मरि जाने शरीरमा चाहिँ हामी जिउँदा हौ, हामी येशूको जीवन प्रकट गर्नलाई चाहिँ हामी हिँडिरहेका छौँ। बाँच्नुको उद्देश्य यही हो। संसारले जान्नु परेको छ कि मुक्तिदाता येशू ख्रीष्ट, जो क्रुसमा मारिनु भएको थियो र गाडिनु भएको थियो, उहाँ आज जिउँदो हुनुहुन्छ भनेर संसारले यो सुसमाचार जान्नु परेको छ। अब संसारले कसरी थाहा पाउँछ येशू ख्रीष्ट जिउँदो हुनुहुन्छ भनेर? जब उनीहरूले विश्वासीहरूमा चाहिँ यो बेग्लै जीवन देख्छ, विश्वासीहरूमा येशू ख्रीष्ट जिउनु भएको जब देख्न सक्छन्। पावलले यही कुरा सिकाउँछ गलाती 1 अध्यायमा जाउँदा, गलाती 1 उसले आफ्नो गवाही दिइरहेको छ, मैले चाहिँ मण्डलीलाई सताएँ, साह्रै सताएँ भन्छ। हेर्नुहोस् त गलाती 1:13 किनकि बितेको समयमा यहुदी धर्ममा हुँदा मेरो चालचलन कस्तो थियो सो तिमीहरूले सुनेका छौ, मैले परमेश्वरको मण्डलीलाई साह्रै सताएँ र त्यसलाई नष्ट भ्रष्ट पारे। तर के भयो? बदली आयो, मृत्युबाट जीवनमा सरे। 15 हेर्नुहोस् त, तर जब परमेश्वरलाई जसले मलाई मेरी आमाकै गर्भबाट अलग पार्नुभयो र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनु भयो, किन मलाई अनुग्रहद्वारा बोलाउनु भयो, बचाउनु भयो किन? 16 एउटा कुरा प्रकट गर्नलाई, आफ्नो पुत्रलाई ममा प्रकट गर्न असल लाग्यो। त्यो सानो शब्द देख्नुभयो ममा? विश्वासीमा प्रभु येशू प्रकट हुन चाहनुहुन्छ। त्यसपछि उसको गवाही अगाडि बढ्दैछ अनि ऊ चाहिँ कहाँ पुग्छ हेरौँ त, यहाँ 21 यहाँ विभिन्न कुराहरू गरेपछि, त्यसपछि म सिरिया र सिलिसियाका इलाकाहरूमा आएँ, 22 अनि ख्रिस्टमा भएका यहुदियाका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्, तर जसले बितेका समयमा हामीलाई सताएका थिए उनैले अहिले आफूले अघि नष्ट पारेको विश्वासलाई प्रचार गर्दा रहेछन् भनी उनीहरूले सुनेका मात्र थिए। अनि 24 फेरि अनि शब्द के छ? ममा उनीहरूले परमेश्वरको महिमा गरे। पावलको जीवनमा ख्रीष्ट देखिरहनु भएको थियो। गलाती 2:20 उसको गवाई अझ बाँड्दैछ, 2:20 म ख्रीष्टसित क्रुसमा टाँगेको छु तरै पनि म जिउँछु, त्यसो भए पनि म त होइन तर ख्रीष्ट शब्द फेरि छ म भित्र जिउनुहुन्छ, अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको अर्थात् पुत्र माथिको विश्वासद्वारा जिउँछु जसले मलाई प्रेम गर्नुभएर आफैलाई मेरो निम्ति दिइहाल्नु भयो। त्यसैले हामीमा प्रभु येशु कसरी देखिनुहुन्छ त? अब हामी एफएससी 5 फर्केर जानुपर्छ, जहाँ हे निदाउने बिउज भनिएको थियो त्यो सन्दर्भमा फर्काउ। किन एउटा विश्वासी विश्वासी भएर पनि ऊ चम्किरहेको छैन? ऊ मुक्ति पाएर पनि किन ऊ मुर्दा चाहिँ आत्मिक मृत अवस्थामा छ, किन उसलाई भ्युज भन्नु पर्दछ, के गर्यो भने चाहिँ उसमा ख्रिस्टको जीवन देखा पर्छ त? यहाँ त्यो पद 14 पदमा पढ्यौँ, त्यसपछि यहाँ 18 पदमा पढ्छ, 18 पद, अनि दाखमध्यले नमात, रक्सीले नमात, जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो। फेरि यहाँ पवित्र आत्माद्वारा मात्र यो सम्भव छ, पवित्र आत्माले भरपूर हो। त्यसले यो भयो पहिलो जागरण ध्वनि। नयाँ नियमको दोस्रो जागरण ध्वनिको खण्ड चाहिँ पहिलो कोरिन्थी 15 छ, बौरी उठाइको अध्यायमा, पहिलो कोरिन्थी 15:32-34। कोरिन्थको मण्डलीमा चाहिँ गम्भीर झुटो शिक्षाको समस्या छिरेको थियो, त्यसैले एकदम जागो भइरहनु पर्छ, कहाँबाट शत्रु छिर्छ हेरिरहनु पर्छ, रोकिहाल्नु पर्छ। तर कोरिन्थका विश्वासीहरू त्यस्तो थिएन, अनि उनीहरूलाई चाहिँ पत्र लेख्नु पर्यो। उनीहरूको बीचमा चाहिँ 15:12 हेर्नुहोस् त, अब उहाँ मरेकाहरूबाट बौराइनु भयो भनी ख्रिस्टको प्रचार गरिन्छ भने मरेकाहरूको बौरी उठाइ हुँदैन भने तिमीहरू मध्ये कतिले कसरी भन्छन् त? कोरिन्थीहरू मध्ये कोही कोहीले त मरेपछि सबै सकिन्छ भनेर पो सिकाउन थाले रहेछ। हेर्नु, सही शिक्षाले चाहिँ यदि त्यो गुमायो भने एकदम गम्भीर कुरा हो, किनभने शिक्षा र व्यवहार चाहिँ सँगसँगै जान्छ। सही शिक्षालाई इन्कार गर्ने बित्तिकै त्यहाँ चाहिँ नैतिक सडावट आउँछ, किनभने विश्वास जे गर्छौँ त्यसले चाहिँ हाम्रो व्यवहारलाई चाहिँ प्रत्यक्ष असर पार्छ। अब बौरेर उठ्दैन भनेर चाहिँ सोच्न थाल्यो भने के हुन्छ? ए, त्यसो भए म अहिले किन मोजमस्ती नगर्ने, शारीरिक अभिलाषामा म किन नजिने, अब भोलि मर्नु छ भने आज जे मलाई होइन, अनि मरे सकिन्छ भने जे गरे पनि म। एपिक्युरियनहरूले चाहिँ यस्तै कुरा सिकाउँथे, उनीहरूको अवधारणा यस्तो थियो, जिउनुको उद्देश्य भनेको चाहिँ मोजमस्ती गर्नु हो। धेरैजना एपिक्युरियनहरू छन् नेपालमा पनि, उनीहरूले भन्छ बाँचेर पनि आफ्नो आत्माले चाहेको चिज नपाउनु त्यो के बाँचे भए, उनीहरूले भन्छ। उनीहरू भन्छ खाऊ पिउँ किनकि भोलि त हामी मर्छौँ। कसैले झुटो भविष्यवाणी गरेको थियो, अब संसार ध्वस्त हुन्छ, त्यसपछि बस्ती बस्तीमा गाउँ गाउँमा चाहिँ मान्छेहरू जम्मा भएर चाहिँ खसी काट्न थाले, अब भोलि मर्ने रे आज मोज गरौँ। अनि उनीहरूको सोचाइ चाहिँ बौरी उठाइ त हुँदैन है, अब धेरै बाँच्नु थियो अन्त, अब परिवार पाल्नु पर्यो, अब धेरै दिनलाई पुर्याउनु पर्यो खसी, तर अब भोलि नै परिन्छ भन्दा सिधै दिउँ। यो चाहिँ एपिक्युरियन अवधारणा यही थियो, एउटा झिङ्गा चाहिँ एउटा भाँडोमा चाहिँ खसेछ, भाँडोमा मह रहेछ, अनि त्यो महमा डुब्दै रहेछ ऊ चाहिँ, किनभने बाक्लो थियो, ऊ त्यसबाट फुत्त निस्किन सकेन। तर उसले के भनेछ भने मैले खाएँ, मैले पिएँ, मैले नुहाएँ, अब मरे पनि केही फिक्री छैन। अब धेरै मान्छेहरू चाहिँ यस्तै खालको सोचाइ छ, यो चाहिँ अब बौरी उठाइ हुँदैन भने चाहिँ यस्तै खालको सोचाइ हुन थाल्छ। देख्नुभयो कति महत्वपूर्ण छ यो सत्यता। अनि त्यसैले पहिलो कोरिन्थी 15:33 यस्तो लेखेको छ, धोका नखाओ, यही बौरी उठाएको शिक्षालाई इन्कार गर्नेहरू, यो झुटो शिक्षा सम्बन्धी यो धोका नखाओ भन्नुभएको, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्। खराब सङ्गत भने के हो? खराब साथीहरू, खराब मित्रताहरू, हेलमेल क्या, कोसँग हिँड्दै हुनुहुन्छ तपाईँ, एकदम असर पार्छ तपाईँलाई। अनि यहाँ चाहिँ विशेष कस्तो खालको खराब सङ्गतको कुरा गरिरहेछ भने खराब शिक्षा अँगाल्नेहरूसित चाहिँ सङ्गत गर्नु हुँदैन भनिरहेछ। ए मलाई त के हुँदैन, मलाई त ठिक शिक्षा थाहा छ, म त होइन ठिक शिक्षा सिकाउने मण्डलीमा जान्छु, ऊ अलिअलि झुट्टो शिक्षामा लागेछ, अब उसलाई थाहा छैन, तर मेरो साथी हो, केही हुँदैन मलाई, यहाँ भनेछ खराब सङ्गतहरू, यो चाहिँ झुटो शिक्षा अपनाएको व्यक्ति छ तपाईँलाई थाहा छ, उसँग हेलमेल नगर्नुहोस्। धेरैजना यस विषयमा होसियारी छैन, सुसमाचार राम्रोसँग जानेकै मण्डलीहरूमा पनि होसियार छैन, उनीहरू ठान्छन् यो चाहिँ हल्का कुरा हो। पावल त त्यसरी ठान्दैन थियो, त्यसैले जागरण ध्वनि उसले फुक्छ, उसको ट्रम्पेट बजाउँछ यहाँ ठुलो आवाज, उसले चाहिँ भन्छ खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छ, यति कुरा थाहा छैन उसले चाहिँ यहाँ भन्दैछ। अनि एक दुईवटा पदहरू हेरौँ, ठिक खालका मानिसहरूसित हामी हिँड्नुपर्छ भन्ने शिक्षा बाइबलमा धेरै ठाउँमा छ, खालि दुईवटा हेर्ने छ, हितोपदेश 13:20, हितोपदेश 13:20, यहाँ लेखेको छ जो बुद्धिमान मानिसहरूसँग हिँड्छ ऊ बुद्धिमान हुनेछ। बुद्धिमान हुने तरिका त एउटा यो रहेछ, बुद्धिमान मानिसहरूसँग हिँड्ने, तर मूर्खहरूको साथ लाग्ने मानिस नष्ट हुनेछ, चेतावनी। त्यसैले के गर्दैनन्छ, समय कोसँग धेरै बिताइन्छ। अर्को पनि खण्ड हेरौँ, भजन सङ्ग्रह 119, भजन सङ्ग्रह 119 63 पद, लेख्नेले भन्छ भजन सङ्ग्रह 119:63 यो झ्याललाई बन्द गर्न कस्तो हुन्छ, मलाई चाहिँ चिसोले आक्रमण गरिरहेछ, एउटा मात्र गरे हुन्छ किन, एउटा बन्द भएपछि अर्को आउँदैन होला। भजन सङ्ग्रह 119:63, म चाहिँ सबै तपाईँको डर मान्नेहरू र तपाईँका आदेशहरू पालन गर्नेहरूको साथी हुन्। यस्तो राम्रो गरे, तपाईँले भन्न सक्नुहुन्छ साथी भनेको खालि म उसलाई हप्ताको एकचोटि सङ्गतिमा भेट्छु मात्र त होइन होला नि, उसँग हिँड्छु, उसँग कुरा गर्छु, उसँग सल्लाह लिन्छु, उसँगै परमेश्वरसँग प्रार्थना गर्छु, उसँगै परमेश्वरको सेवा गर्छु, उसँगै म ट्र्याक्स बाँड्न जान्छु, उसँगै म चाहिँ कमजोर विश्वासीलाई हौसला दिन जान्छु। यस्तो हो साथी भनेको, नाम मात्रको साथी होइन, हामी त्यस्तो सङ्गत गरौँ। अनि तपाईँ विश्वासमा बलियो भन्नुहुन्छ, विश्वासमा कमजोर हुनुहुन्छ भने विश्वासमा बलियो भन्ने एउटा एकदम राम्रो तरिका यही रहेछ, बलियो विश्वासी भेट्टाउने, उसँग लाग्ने। पावलको जागरण ध्वनि अब चाहिँ 34 पदमा उसले पुग्छ यहाँ, 1 कुरन्थी 15:15, पहिलो कुरन्थी 15 अनि 34 पदमा उसले यो चेतावनी दिएपछि, धोका नखाओ खराब चरित्रहरूले असल चरित्रहरू बिगार्छन् भनेको, असल नैतिकता बिगार्छन् भन्ने कुरा भनेपछि उसले भन्छ धार्मिकताका निम्ति जागी उठ र पाप नगर, किनकि कतिसँग परमेश्वरको ज्ञान छैन, तिमीहरूलाई शर्ममा पार्नलाई म यो भन्दछु। अब यस पदमा पहिलो शब्द धार्मिकता, अर्थात् धर्मी तरिकाले, धर्मी तवरले भन्न खोजेको यहाँ, ठिक तरिकाले जागी उठ भन्दैछ। अनि धार्मिकताको निम्ति जागी उठ, वास्तवमा यो चाहिँ क्रिया विशेषण भन्छ, जस्तो कि हामीले भन्छ नि ऊ राम्ररी घर गयो, ऊ कसरी घर गयो, राम्ररी घर गयो, क्रिया विशेषण। कसरी उठ, यहाँ चाहिँ धर्मी तवरले उठ, खास त्यो अर्थ हो यहाँ। अनि अनुवादमा चाहिँ धार्मिकताको निम्ति जागी उठ त्यसरी गरेछ। अनि के भनेको जागी उठ, यो भनेको चाहिँ मातेर सुतेपछि त्यो मातेको मान्छे होसमा उठ्छ नि, हो त्यस्तै खालको यहाँ पावलले भन्दैछ, होसमा फर्केर उठ, तिम्रो नैतिक आत्मिक बेहोसीपनामा यति समय बितायो, निन्द्राबाट उठ। यो बिगार्ने झुटा शिक्षा हो, कहिलेसम्म त्यो झुटा शिक्षाको रक्सीले मात्छ, नमात यो गलत शिक्षाको नराम्रो असर मुनि बस्न छोड, यही भन्दैछ। धर्मी तवरले जागी उठ र पाप नगर। यसरी हामीलाई यस्तो खालको जागरण ध्वनि चाहिँ रहेछ, दुईटा हेरिसके हामीले आत्मिक निन्द्रामा भएकाहरूलाई हे निदाउने बिउजा, आत्मिक रूपमा चाहिँ पुनर्जीवित हुनु पर्यो भन्दैछ। के तपाईँको त्यस्तो अवस्था छ? सोधिन्छ, तपाईँलाई कस्तो छ नि, कहिले कहीँ जवाफ यस्तो आउँछ, बाँच्या छ मरे छ जस्तो छ, बुझ्नुभयो मैले भन्न खोजेको होइन, तपाईँको आशा खोए बाँच्या छ अरे, अनि संसारमा भएको भए त्यसो भन्न सुहाउँथ्यो, हो बाँच्या छ, तर ख्रिस्टलाई पाएछ, प्रभु आउँदै हुनुहुन्छ लिनलाई, त्यत्रो आत्मिक सम्पत्ति दिएछ, उहाँ हामीलाई एक दिन ख्रिस्टको न्यायसनमा हामीलाई स्याबासी दिन चाहनुहुन्छ, हामीलाई काम दिनुभएको छ, पवित्र आत्मा दिनुभएको छ, सङ्गति दिनुभएको छ, यस्तो वचन दिनुभएको छ, अनि बचिया छ, त्यो त भएन नि है, बुझ्दै हुनुहुन्छ है, हे निदाउने बिउज भनेछ। अनि यहाँ चाहिँ खराब शिक्षा ठिकै छ भनिरहेछ यो कोरिन्थीहरू, अह तिमी त मातेर लडाए जस्तो व्यक्ति हो, त्यस्तो व्यक्ति छ जो चाहिँ झुटा शिक्षालाई चाहिँ ठिकै छ भनिरहेछ, बुझ्दै हुनुहुन्छ। अब तेस्रोमा जाउँ जागरण ध्वनि, पहिलो थेसलोनिकी 5 अध्यायमा पहिलो थेसलोनिकी 5 अध्याय अब यहाँ चाहिँ हामी पढ्छौँ 4-9 पदहरू, पहिलो थेसलोनिकी 5:4-9 हुन्छ, हामी 1 पढ्न राम्रो हुन्छ, 1 नै पढौँ, सन्दर्भ राम्रोसँग लिन्छ यहाँ। तर भाइहरू, समय र कालहरूको विषयमा मैले तिमीहरूलाई लेख्नुपर्ने खाँचो तिमीहरूलाई छैन। रोमी 13 चाहिँ समयलाई चिन्ह भनेको थियो, अब यहाँ भन्दैछ 2 पदमा, किनकि राति चोर जसरी आउँछ प्रभुको दिन उसरी नै आउँछ भनी तिमीहरू आफैलाई राम्ररी थाहा छ, किनकि जब तिनीहरू विश्वास नगरेका संसारका मानिसहरू शान्ति र सुरक्षा भन्ने छन् तब गर्भवती स्त्रीमाथि प्रसुति वेदना आइपरे झैं तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ र तिनीहरू कुनै रीतिले उम्कने छैनन्। तर हे भाइहरू, त्यो दिन तिमीहरूमाथि चोर झैं आइपर्ने गरी तिमीहरू अन्धकारमा छैनौ, तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ, हामी न त रातका न अन्धकारका हौ, यसै कारण हामी अरू झैं नसुतौ, जागरण ध्वनि आउँदैछ, तर हामी जाग रहौं र सचेत रहौं, किनकि सुत्नेहरू रातमा सुत्छन्, मतवाला हुनेहरू रातमा माच्छन्, तर हामी चाहिँ जो दिनका हौ विश्वास र प्रेमको कवच अनि मुक्तिको आशा रूपी टोप पहिरेर सचेत रहौं, किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन तर हाम्रो प्रभु यीशु ख्रीष्टद्वारा मुक्ति पाऊ भनी ठहराउनु भएको छ। परमेश्वरको वचन जानेको विश्वासी, जसले सत्य जानेको छ, उसलाई के थाहा हुन्छ संसारमा के भइरहेछ, उसले चाहिँ त्यो बुझ्न सक्छ, उसले देख्छ नि भन्छ, प्रभुको आगमन झन्झन नजिक आउँदैछ, जताततै हेर्छ, मण्डलीहरू सत्य त्याग गरिरहेछ, सांसारिक भइरहेछ, अनि विश्वासीले भन्छ हो झन नजिक आउँदैछ। प्रभुले यसरी नै भन्नुभएको थियो, झुटा शिक्षाहरू जताततै देखिन्छ, हो प्रभुको आगमन झन नजिक छ। उसले भन्छ, ऊ चाहिँ सजग हुन्छ संसारमा भइरहेको कुराहरूको बारेमा। परमेश्वरले वचनमा आफ्नो भावी योजना प्रकट गर्नुभएको छ हामीलाई, अनि विश्वासीहरूलाई चाहिँ थाहा छ अब कुनै पनि घडी प्रभु चाहिँ आउन सक्नुहुन्छ। जीव प्रभु आउनुहोस् ऊ भनिरहन्छ, अनि ऊ चाहिँ प्रभुको बाटो हेरिरहेको हुन्छ। अनि उसलाई थाहा छ कि हामी उठाइन्छौँ, अनि त्यसपछि संसारमा चाहिँ 7 वर्षको सङ्कष्टकाल छ, अनि त्यसकै लागि यहाँ पूर्व तयारी भइरहेछ यो संसारमा। इजरायललाई हेरौँ, युरोपलाई हेरौँ, इस्लामलाई हेरौँ, के भइरहेछ, अमेरिकालाई हेरौँ, के भइरहेछ। अनि तीहरू खबरहरू जब उसले पढ्छ, उसले समय जानेको छ। तर अविश्वासीहरू, उनीहरू त निन्द्रामा छन्, उनीहरूलाई त के हुनेवाला पनि थाहा छैन है। नबाँचेकाहरू माथि 81 त्यो विपत्ति आइपर्छ भने ए खण्डमा पढ्यो, सङ्कष्टकालको कुरा हो। अरबौँ मान्छे मर्छन्, प्रकाशको पुस्तकमा लेखिएको छ। अरबौँ भने यहाँ अरू 10,000 मान्छे मऱ्यो भने धेरै मान्छे मऱ्यो भन्छ, 1,00,000 मऱ्यो भने त बाफ्रे भन्छ। कहिले कुनै भुइँचालहरू मरेको छ, फ्लूहरूमा मरेको छ इतिहासमा, तर करोड होइन अरबको संख्यामा जब पुग्छ कस्तो हुन्छ, 81 त्यस्तो विनाश आउँदैछ। अनि यहाँ पावलले भन्छ, तर तिमीहरूलाई त थाहा छ, तिमीहरू त सुतिरहेको छैन, तिमीहरू त दिनका हो। अनि हामीलाई त्यस्तो क्रोधको निम्ति हामीलाई प्रभुले चाहिँ होइन तर त्यसबाट हामीलाई छुटकारा दिनुहुन्छ भनेर हामीलाई चाहिँ बोलाउनु भएको छ। त्यसैले यो आशारूपी टोप पहिरेर चाहिँ हामी सचेत रहौँ, जागरौँ, अरू जस्तै नसुतौँ भनेर चाहिँ यो खण्डमा भनिरहेछ। यो 4 र 5 पदमा बताएको छ कि विश्वासीहरू त्यसैले अन्धकारमा छैन, यो अज्ञानतामा उनीहरू छैन। हुन त हामी थियौँ पहिला, एकचोटि विचार गरौँ त हामी त्यही अन्धकारमा थियौँ। दुईटा पद हेरौँ, पहिलो पत्रस 2 पहिलो पत्रस 2:9 पढौ। तर तिमीहरू एउटा सुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हो। यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर। अन्धकारमा थियो तर अब चाहिँ अचम्मको ज्योतिभित्र बोलाउनु भएको छ। हामी यी कुराहरू एकदम सम्झनुपर्छ, ध्यान दिनुपर्छ। ख्रिस्टमा हामी को हौ, के बनाएको छौँ। कलसी 1 पनि हेरौँ, कलसी 1:13 12 पद पनि पढौँ। र पितालाई धन्यवाद चढाऊ जसले ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिका भागीदार हुनका निम्ति हामीलाई योग्य बनाउनु भएको छ। 13 पद जसले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ। हो यही संसारमा छौँ, तर हामी चाहिँ उहाँको प्रिय पुत्रको राज्यभित्र छौँ, अन्धकारमा चाहिँ छैनौँ। हामी त चम्किनुपर्ने ज्योतिहरू हौ, संसारमा छौँ तर संसारको होइनौँ, अन्धकारको संसारमा छौँ तर हामी अन्धकार होइनौँ, हामी ज्योतिका सन्तान हौ, दिनका हौ। यसै कारण भन्छ पहिलो थेसलुनीका फर्काउँदा, पहिलो थेसलुनी 5:6 यहाँ जागरण ध्वनि अब आउनला छ, यहाँ तुरै फुक्न थालेछ, फुक्न लागेछ। पहिलो थेसलुनी 5 को छ। यसै कारण हाम्रो ओहदा यस्तो भएकोले हामी अन्धकार होइन तर ज्योति भएको हुनाले यसै कारण हामी अरू झैं नसुतौं तर हामी जागरहौं र सचेत हौं। अब यहाँ चाहिँ अलिक बेग्लै किसिमको जागरण ध्वनि सुनिन्छ। अहिलेको खण्डहरूमा चाहिँ भ्युज जागी उठ भन्ने जागरण ध्वनि थियो, यहाँ चाहिँ यो खण्डमा चाहिँ के छ भने ननिदाओ भन्ने जागरण ध्वनि छ, ननिदाओ नसुत भनिरहेछ। यहाँ तुलना गरिरहेछ अरू झैं नसुतौं भनेछ, अरू भनेको चाहिँ को हो मुक्ति नपाएकाहरू, सुत्नेहरू भनेछ साथमा, को यिनीहरू सुतिरहेकाहरू, यिनीहरू मुक्ति नपाएकाहरू। तर विश्वासीहरू त जागा हुनुपर्छ, मुक्ति नपाएकाहरू प्रभु येशूलाई नचिनेकाहरू चाहिँ उनीहरू सुतिरहेका छन्। किन? किनभने उनीहरूको आत्मिक आँखा चाहिँ बन्द छ अहिले, उनीहरू के हुँदैछ थाहा छैन, भयङ्कर खतरा अब आउँदैछ, अस्त निन्द्रामा छ उनीहरू, केही पनि हुँदैन, शान्ति शान्ति भनिरहेछ, ओम शान्ति भनिरहेछ उनीहरू, यही त भनिरहेछ बाइबलमा शान्ति र सुरक्षा भनिरहेछ उनीहरू है। अनि माथिबाट चाहिँ भयानक क्रोध बर्सिन लगाइरहेछ, सुतिरहेछन् देख्नुहुन्छ। अनि विश्वासी त्यस्तो हुने त, विश्वासीलाई यो थाहा छ, उसलाई चाहिँ बताएको छ यो सत्यताहरूले सिकेको छ। अनि कसरी चाहिँ ऊ चाहिँ अविश्वासीहरू चाहिँ आत्मिक रूपमा सुतेको अवस्थामा हुनसक्छ, त्यसैले गर्दा यो जागरण ध्वनि उसले चाहिँ तिखो बजाउँदैछ। यहाँ सात पदमा हामी के सिक्छौँ भने यो सुत्ने काम चाहिँ रातको काम हो, अनि यो काम चाहिँ दिउँसो एकदम नसुहाउने काम हो। अब बिरामी छ यो बेग्लै कुरा पल्टेर बस्छ, तर तपाईँ ब्याङ्कमा जानुभयो चेक काट्न जाँदाखेरि त यसो हेर्छ त खजान्जी त सुतिरहेछ नि, अनि अथवा हुलाकी आउँछ यसो बाहिर हेर्छ त हुलाकी त तपाईँको चौरमा सुतिरहेछ आँगनमा है। अब त्यो त देखिँदैन वास्तवमा, देखिँदैन, देख्नुहुन्छ र ब्याङ्कमा सुतिर देखा छैन, गनिरहेछ उनीहरू यस्तो हेरिरहेछ ज्वरो कि झाडो छ उनीहरू त। अनि त्यस्तै गरी दिनमा सुतेको पाइँदैन, अनि त्यही भन्दैछ यहाँ तिमीहरू विश्वासी दिनका हो उज्यालोका हो, अनि कसरी सुत्न सुहाउँछ, सुहाउँदैन, अनुचित हो असुहाउँदो हो भनेर भन्दैछ। विश्वासीहरू चाहिँ दिवा समयका मानिसहरू हुन्, नबाँचेकाहरू चाहिँ रातका मानिसहरू हुन्, दिनका मानिसहरू ती हुन् जो चाहिँ सतर्क हुन्छ है, ब्याङ्कको गार्ड जस्तै सतर्क सचेत हुन्छ है, एउटा असल कामदार जस्तै। अनि त्यसैले हामी पनि ख्रिस्टको निम्ति जाग्रत हुनुपर्छ, जलिरहेको हुनुपर्छ, बलिरहेको हुनुपर्छ। अनि पहिलो थेसलोनिकी पाँच यो खण्डमा चाहिँ त्यस्तो एउटा व्यक्तिको बयान छ, सुन्दर बयान पढौँ त, पहिलो थेसलोनिकी पाँचको सोह्रदेखि उन्नाइस। ऊ यस्तो विश्वासी हो, ऊ सधैँ आनन्दित रहन्छ, उज्यालो छ, ओहो निरन्तर प्रार्थना गरिरहन्छ, त्यस्तो हो प्रभुले चाहनुभएको। अठार पद, हरेक कुरामा धन्यवाद चढाउँछ ऊ, उसलाई थाहा छ प्रभु येशूमा मेरो निम्ति परमेश्वरको यही इच्छा छ। ऊ आत्मालाई निभाउँदैन, ऊ भित्र हुनुभएको पवित्र आत्माले यति उत्सुक भएर चाहिँ काम गर्न चाहनुहुन्छ, अनि उसले चाहिँ पवित्र आत्मालाई चाहिँ काम गर्दैछ, उजागर छ, ऊ सुतेको छैन। के तपाईँ यस्तो हुनुहुन्छ? यही हो हामी गरिरहनु पर्ने। अब चौथो जागरण ध्वनि चाहिँ हाम्रो रोमीको खण्डमा हो, त्यहाँ जा रोमी तेह्रमा, रोमी तेह्रमा चाहिँ अब भन्छ बिउजने बेला भयो भनेर चाहिँ तुरै फुक्दैछ। यसमा चाहिँ इन्द्राबाट बिउजने घडी आइपुगेको छ भनेर चाहिँ आइरहेछ। वास्तवमा हामी त सुतिरहेको नहुनुपर्ने होइन, निधाएकोलाई पो बिउजा भनिन्छ होइन। त्यसैले यो पद पढाउँदा एघार पद, अनि समय चिन्ह, अब त निन्द्राबाट बिउजने घडी आइपुगेको छ, किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ। के भनिँदैछ यहाँ? तपाईँहरू धेरै जसले हाम्रो दोर्जे भाइको गवाईको भिडियो हेर्नु भएको छ नि, त्यहाँ एउटा दृश्य छ भनौँ न, एउटा युवा छ सुतिरहेछ, अबेरसम्म सुतिरहेछ, उसको बुवा आउँछ यत्रो चिरपट लिएर आउँछ होइन, अहिलेसम्म सुतिरहेको मान्छेहरू कहाँ पुगिसक्यो, जस्तै खालको जागरण ध्वनि छ यहाँ है। त्यसैले यो युवा सुतिरहेछ, बुवा हो कि आमाको आवाज आउँदैछ, ए उठ उठ भन्दैछ, यति बेलासम्म सुतिरहेको त कति बजिसक्यो थाहा छ, ढिलो भइसक्यो, तिमी त दुई घन्टा अगाडि उठिसक्नु पर्ने, यस्तो खालको जागरण। खासमा ऊ सुतिरहनु नहुने व्यक्ति थियो, हामी विश्वासीहरूलाई वास्तवमा सुतिरहेको भेट्टाइँदा चाहिँ यो वचन चाहिँ रहेछ। म अमेरिका हुँदाखेरि हाम्रो युवा समूह चाहिँ एकजना विश्वासी भाइ हो कि दाइ, अब दाइ नै होला हुनुहुन्थ्यो, अनि आत्मिक मुक्ति पाएकै हो होइन, मुक्ति पाएकै हो, अनि खास त्यस्तो नराम्रोसँग त्यस्तो जिरहेको पनि होइन, अनि अनि ऊ चाहिँ एउटा सरकारी काम जोइन गरेको थियो, अनि छुट्टीमा चाहिँ ऊ घर आउने बेला भयो, अनि लामो दूरीमा चाहिँ उसले चाहिँ गाडी हाँकेर घर आइपुग्नु पर्ने रहेछ, अनि के भएछ भने ऊ रातमा घर त आइपुग्यो तर ऊ त निधाएछ गाडी चलाउँदा चलाउँदा है, अनि घरकै नजिक दुईटा रुख रहेछ यस्तो, अनि ऊ त सिधै अब बाटो छोडेर त्यो रुखतिर गएछ, अनि दुईटा रुखले चाहिँ दुईटा हेडलाइटलाई भेटेछ, यहाँ सिसामा चाहिँ आफ्नो निधार ठोकिएछ, अनि ऊ भ्युजेछ, ए निधाउने भ्युज, अनि उठेछ, अँ म कहाँ छु, अनि त्यसपछि ए मेरो घर, अनि निस्केर घरतिर पो जान्छ, डग 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 गर्छ, अनि आमाले खोल्छ है, मिसेस रोबर्ट्स अब छोरा चाहिँ त्यो अवस्थामा छ, यहाँ रगत आइरहेछ है, अनि जे होस् उसलाई निकै नराम्रो हुनसक्थ्यो वास्तवमा है, निधाउँदाखेरि नराम्रो एक्सिडेन्ट हुनसक्थ्यो, अनि भोलिपल्ट कि केही दिनपल्ट त्यही हप्ता चाहिँ अब सङ्गतिमा हामी जुट्यौँ, अनि गवाई दिने बेलामा चाहिँ त्यो घटना अब उसले बाँड्यो कि कसले बाँड्यो, तर पास्टरले चाहिँ के भन्यो भने हे निधाउने बिर्स, कहिले पनि बिर्सेन मैले भाइ, उनीहरूले उहाँले गम्भीर साथ भन्नुभयो है, किनभने उहाँको आत्मिक जीवन चाहिँ त्यति जोसिलो थिएन। त्यसैले यहाँ बताएको छ पावलले भन्दैछ, यो कुन समय यो थाहा छ विश्वासी, तपाईँ सोच्नु यो कुन समय थाहा छ तपाईँलाई, तपाईँले मुक्ति पाउनु भएको छ, ख्रिस्ट तपाईँको उद्धारकर्ता हुनुहुन्छ, अनि तपाईँ उहाँको दास हुनुहुन्छ हो कि होइन, उहाँले तपाईँलाई किन्नु भएको हो, अब यो कुन समय हो तपाईँलाई थाहा छ, रोमी बाह्रदेखि अध्ययन गर्दै आयो, यो चाहिँ उहाँको निम्ति चम्किनु पर्ने समय हो, अब स्वर्गमा त परमेश्वर नै ज्योति हुनुहुन्छ, त्यहाँ घामको पनि आवश्यक पर्ने छैन, तर हामी त अन्धकार संसारमा जिइरहेका छौँ छोटो समय, अनि चम्किने बत्ती भनेको तपाईँ हो, चम्किनु परेछ निधाउने होइन, अनि यो समय कुन हो तपाईँलाई थाहा छ, उहाँको सेवा गर्ने समय हो, स्वर्गमा पुगेपछि यहाँ जस्तै तरिकाले सेवा गर्ने मौका पाउनुहुन्न तपाईँले, अँ कहिले पाउनुहुन्न, अहिले चाहिँ यो संसारमा जहाँ चाहिँ अविश्वास विरोध यो अनुग्रहको युगमा परमेश्वरलाई थुकिरहेछन् मान्छेहरूले, अनि त्यही अवस्थामा चाहिँ ख्रिस्ट चाहिँ मेरो मुक्तिदाता हो भनेर चाहिँ हामी गवाई हुनु परेछ, तपाईँको लागि पनि उहाँको प्रेमको प्रबन्ध छ, अनुग्रहको मुक्ति छ भाइ बहिनी भनेर हामीले गवाही हुनु परेको छ। त्यो त स्वर्गमा हामी गर्नेवाला छैन, सकिसक्छ त्यो मौका। अनि यो छोटो समय, यो समय यसरी चम्किने समय हो। अनि पावलले भन्दैछ यो सुत्ने समय होइन, यो त जागो र सतर्क रहनु पर्ने समय हो। कोही कोही संसारमा चाहिँ के नाम कमाउन खोजिरहेछन्, धन कमाउन खोजिरहेछन्, सफल हुन खोजिरहेछन्, त्यो यो समय होइन। हामीलाई त थाहा हुनुपर्ने हो त, बुढुम पड्केर सिद्धिन्छ यो संसार है। अनि अहिले चाहिँ हामी चाहिँ हराएको आत्माहरूलाई चाहिँ प्रभु बचाउन चाहिरहनु भएको छ हामीद्वारा। चम्किनु पर्ने समय, सेवा गर्नुपर्ने समय, प्रभुको काममा व्यस्त हुनुपर्ने समय, प्रभुमा झन्झन बढ्दै झन्झन ज्ञानमा हुँदै उहाँको सेवाको लागि हामी सुसज्जित हुने समय हो यो। साथै एकदम जागो र सतर्क रहनुपर्ने समय हो। झुटो शिक्षकहरू बिगबिगी छ, प्रशस्तै छ, एकदमै भ्रमका कुराहरू प्रशस्तै छन्। उठ प्रभुको सेवा गर, त्यही भन्न चाहिँ अब त निन्द्राबाट भ्युजने घडी आइपुगेको छ। त्यसपछि पावलले भन्छ 13:11 किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ। यो जहाँ हाम्रो मुक्ति भन्ने शब्द छ, हाम्रो मुक्तिको तीनवटा चरणहरू हुन्छन् हामीले अध्ययन गरेका छौँ। एक, हामीले चाहिँ विश्वास गरेकै घडी हाम्रो सब दोषहरूबाट हामीलाई मुक्त गराइन्छ, अर्थात् हामी दण्डमुक्त हुन्छौँ सदाको लागि, त्यो चाहिँ भइसक्यो। अनि अर्को चाहिँ दिनदिनै पनि हामीलाई मुक्ति चाहिरहेछ, दिनदिनै हामीलाई चाहिँ पापको दोषबाट होइन, हामीलाई पापको शक्तिबाट हामीलाई मुक्ति चाहिरहेको छ, त्यो चाहिँ पवित्र आत्माको सामर्थ्यले पाउने हो। अनि तेस्रो चाहिँ भविष्यको अन्तिम मुक्तिको कुरा पनि छ, जब चाहिँ हामी हाम्रो यो शरीरबाट पनि मुक्त हुन्छौँ र हाम्रो पाप स्वभावबाट मुक्त हुन्छौँ जो हामीभित्र छ, र यो भविष्यको कुरा। अनि यहाँ चाहिँ त्यो भविष्यको कुरा गरेको, किनकि अहिले हाम्रो मुक्ति, यो चाहिँ भविष्यको पक्षको कुरा गर्दैछ। यसलाई चाहिँ छुटकाराको दिन पनि भनेछ, FC 4 हेरौँ एकचोटि। भविष्यमा चाहिँ हामीलाई पापको उपस्थितिबाट नै हामीलाई छुटकारा दिनेछ, अनि हामीले नयाँ शरीर धारण गर्नेछौँ। अनि त्यो भविष्यको दिन भएकोले यहाँ FC 4:30 चाहिँ यसरी भनेको छ, अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार। पवित्र आत्माको बारेमा, हामी भित्र हुनुहुन्छ, उहाँलाई चोट नपुर्याउ रे, जसद्वारा तिमीहरू छुटकाराको दिन, देख्नुभयो, का निम्ति छाप मारिएको छ। यो भविष्य हो, जब हाम्रो मुक्ति पूरा हुन्छ, त्यो हाम्रो मुक्तिको अन्तिम रूप प्राप्त गर्ने दिन, त्यो दिन चाहिँ एकदम ठुलो र महाटको दिन हुनेछ अवश्य। अहिले त हामीले अलिअलि स्वाद पाएको छौँ, त्यहाँ अब झन् के हुनेछ, कस्तो हुनेछ, जब हामी चाहिँ प्रभुकै उपस्थितिमा हुनेछौँ, उहाँलाई देख्नेछौँ, आमने सामने देख्नेछौँ, उहाँको हातमा किल्लाको पालहरू पनि देख्नेछौँ, अनि उहाँले आऊ भन्नुहुन्छ, कोही कोहीलाई स्याबास भन्नुहुन्छ। अनि त्यसैले त्यो दिनदेखि चाहिँ हामी सदाको लागि पापको उपस्थितिबाट पनि स्वतन्त्र बन्नेछौँ। अनि त्यो दिन चाहिँ झन्झन नजिक भएको छ, हामीले विश्वास गरेको दिनदेखि त्यो दिन चाहिँ अब बीचको समय अवधि जो थियो त्यो चाहिँ अब छोटो भएको छ। सोच्नुहोस् तपाईँले विश्वास गर्नुभएको कति वर्ष भयो अथवा कति समय भयो, मानौ 5 भयो, यसको माने अब तपाईँको यो मुक्तिको अन्तिम रूप आउने दिन चाहिँ 5 नजिक पुगेछ। प्रभुको आगमन ख्रिस्टको दिन त्यत्तिकै नजिक भएको छ, त्यसैले समय त थोरै छ भनेको छ, तर झन्झन थोरै भएको छ, झन्झन अब चाहिँ छोटो छ, झन्झन नजिक आएको छ उहाँको आगमनको दिन। अनि उहाँले एउटा असल काम सुरु गर्नुभएको थियो, अब त्यो पूरा हुने दिन चाहिँ झन्झन नजिक आएको छ। त्यसैले यो पदले त्यही भन्दैछ, हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा 3 वर्ष 5 वर्ष भन्दा नजिकै छ, अनि त्यो छिट्टो छिट्टो आउँदैछ। हिब्रू 10 पनि जाउँ त एकचोटि, हिब्रू 10 को 25 पदमा हिब्रू 10 25 लेखेको छ, र कसै कसैको आदत भए झैं, ओहो त्यस्तो आदत चाहिँ तपाईँको हुनुहुँदैन, कसै कसैको आदत भए झैं हामी एक ठाउँमा भेला हुन नछोडौं, तर एक अर्कालाई उत्साह दिँदै रहौं। अनि त्यो दिन, ए फेरि त्यसको कुरा गर्दैछ, हाम्रो मुक्तिको दिन, हाम्रो छुटकाराको दिन, हाम्रो मुक्तिको भविष्यको अन्तिम रूपको दिन, त्यो दिन जति नजिक नजिक अर्थात छिटो छिटो आउँदै गरेको तिमीहरू देख्छौ, उत्ति नै बेसी हामी यसो गर्ने गरौं। अस्ति कतिजनाले एसएलसी दिए 10 वर्ष पढेपछि, अनि जाँच फलाना मितिमा हुन्छ भनिएको थियो, अनि अगाडिबाट नै हामीलाई थाहा थियो, अनि तपाईँहरू पढ्न थाल्नुभयो, यसो पात्र हेरिन्छ होइन, ओहो अब 3 महिना मात्र बाँकी छ अब जाँच, 3 महिना मात्र, फेरि हेरिन्छ ओहो अब त 2 महिना मात्र है, अब त झन्झन छिटो आयो जस्तो हुन्छ होइन, कि कस्तो भएको अब त थोरै दिन मात्र बाँकी जस्तो हामीलाई चाहिँ यहाँ भन्दैछ, अब हाम्रो पनि त्यो मुक्तिको दिन जुन दिन हामी प्रभुलाई भेट्नेछौँ, हाम्रो बदली हुनेछ, ख्रिस्टको न्यायासनको सामु उभिनेछौँ, त्यो दिन चाहिँ पहिलाभन्दा एकदम नजिक आइसक्यो। भ्युजिने समय भएको छैन, पावलले भन्छ, सुतिरहने हो र पावलले भन्छ, समय चिन न। अनि यसरी चाहिँ उसले चाहिँ जागरण ध्वनि सुनाउँदैछन्, मुक्तिको दिन जब आउनेछ हामी उठाइनेछौँ, मरेकाहरू पहिले बौराई हुनेछन्, हावामा भेट हुनेछ, अनि त्यसपछिदेखि चाहिँ कहिले पनि हामी फेरि सुसमाचार सुनाइरहेको हुने छैन। अहिले हो त यो समय, कहिले पनि फेरि सुसमाचार घोषणा गरिरहेको हुँदैन हामी, त्यो मौका चाहिँ अहिलेलाई हो। अनि त्यसपछि हामी त्यहाँ हुन्छौँ प्रभुसँग, अनि त्यसपछि चाहिँ फेरि कहिले पनि हामी ख्रिस्टमा आत्माहरू जितिरहेको हुँदैन, आत्मा जितिरहेको काम चाहिँ सकिसके हुन्छ, अहिले हो प्रियहरू, अहिले यस्ता कामहरू चाहिँ अहिले हामीले गर्नुपर्छ, अहिले हो, किन ख्रिस्टले भनेकोले, ख्रिस्टको खातिर, उहाँको महिमाको लागि उहाँले नै भन्नुभएको, अब हामी उहाँभन्दा बुद्धिमानी छौँ र, त्यसो भए हामी भनौँ आफूलाई, ए सुत्नु हुँदैन, आफैलाई भन्नुपर्छ कि आत्मिक निन्द्रामा छस् कि त भनेर आफूलाई भन्नुपर्छ, के म यसो गरिरहेछु, सरल जाँच के, नयाँ नियमको आज्ञाहरू हेर्ने, के म सधैँ प्रभुमा आनन्दित छु, के म निरन्तर प्रार्थना गरिरहेछु, के म सबै कुरामा धन्यवादी छु, सरल जाँच हो, म सुतिरहेछु कि बिउजेको छु, के म सुसमाचार सुनाउँदैछु, के म विश्वासीहरूलाई केही आफूले सिकेको कुरा सिकाउन चाहन्छु, के मलाई चाहिँ सुसमाचार ठाउँ ठाउँमा फैलिएको कुराको सम्बन्धी प्रार्थना गर्न बोध छ, मेरो परिवार मेरो नानीहरू प्रभुमा आउन् भन्ने मलाई बोध छ, के छ मलाई जाँच्नुहोस्, निधाइरहनु भएको छ कि भ्युजनुहोस् नत्र